नमस्कार। कार्यक्रम पाका पुस्ताको पर्खाइमा बस्नुहुने तपाईँहरू सम्पूर्णमा हार्दिक स्वागत गर्दछु। म गोकुल भण्डारी र प्रविधि कक्षबाट राजेन्द्र श्रेष्ठ। कार्यक्रम पाका पुस्ता तपाईँ हरेक साताको सोमबार ठिक यसै समयमा सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम पाका पुस्तामा हामीले हाम्रै गाउँ समाज टोल छिमेकमा बस्नुहुने हाम्रा हजुरबुबा हजुरआमासँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्छौँ। विशेष गरी हजुरबुबा हजुरआमाले आफ्नो बाल्यकाल कसरी बिताउनु भयो, उहाँको वैवाहिक जीवन बिताउँदाखेरिका अनुभवहरू के कस्ता छन् र अहिले जीवनको उत्तरार्धमा उहाँले आफ्ना जीवनका बुढेसकालका दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, समग्र उहाँको जीवन वरिपरि रहेर कुराकानी गर्ने गर्छौँ। भनिन्छ पाका पुस्ता जिउँदो इतिहास हुन्, जसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ, धेरै कुरा जान्न सक्छौँ। हो, तिनै समाजका अग्रज र आदरणीय हाम्रा हजुरबुबा हजुरआमाको जीवन वरिपरि रहेर कुराकानी गर्ने गर्छौँ कार्यक्रम पाका पुस्तामा। आउनु श्रोता आफन्त, सदाझैँ आजको कार्यक्रममा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 बैकुण्ठ पथ पारिजात मार्ग चितवनमा बस्नुहुने 77 वर्षीय हजुरबुबा लीलाराम सापकोटासँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्दैछौँ। हजुरबुबा लीलाराम सापकोटाको बाल्यकाल कसरी बित्यो, उहाँको वैवाहिक जीवन बिताउँदाखेरिका अनुभवहरू के कस्ता छन् र अहिले जीवनको उत्तरार्धमा उहाँले आफ्ना जीवनका बुढेसकालका दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, आजको कार्यक्रममा हामीले उहाँको समग्र जीवन भोगाईको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लगाउँ कुराकानीतर्फ। हजुरबुवा नमस्ते।
नमस्ते बाबु।
सन्चै हुनुहुन्छ?
सन्चै छ।
आजभोलि दिनचर्या के गरी बितिरहेको छ हजुरबुवा?
त्यसै अब बस्ने, घुम्ने, गर्मी छ यस्तो।
हजुर।
सन्च बिसन्च बिचबिचमा भइरहेको छ, अब त्यस्तै हो, बितिरहेको छ।
को को हुनुहुन्छ नि घरमा?
अब एकजना बुढी माउ छन्, छोरा बुहारी, कान्छो छोरो, बुहारी, नाति, कान्छी छोरी छौँ हामी।
हजुरबुवाको छोरा कति भाइ छोरी कति बहिनी हुनुहुन्छ?
2 भाइ छोरा, 3 बहिनी छोरी।
अहिले चाहिँ यहाँ कान्छो छोरा, बुहारी, नाति नातिनासँग बस्नु भएको छ?
नाति एउटा छ, जन्मिएको छ, 7 महिनाको छ।
ए हजुर।
त्यहाँनिर बसिएको छ, बुहारीले खाना पकाएर खान दिन्छन्।
हजुर।
छोरो अब यसै काम गर्छ, राम्रो छ।
अनि जेठो छोरा, माइलो छोरा चाहिँ कहाँ हुनुहुन्छ त?
जेठो छोरा लन्डन छन्, बुहारी र दुईटी नातिनी, एउटा नाति उतै लन्डन छन्।
ए हजुर।
उसले पनि अब यहाँ सन्च बिसन्चको यताउता खर्च पानी उसले पनि रेखदेख गर्छ।
हजुर। भनेको छुट्टा भिन्दै त हुनु भएको छैन छोराहरू?
भएको छैन, भएको छैन।
हजुरबा अलिकति यहाँको दिनचर्या सम्बन्धी कुराकानी गरौँ। बिहान कति बजे उठ्नुहुन्छ?
बिहान 5 बजे उठ्छु। उठेर नुहाइधुवाई गर्ने, यताउता आजापूजा गर्ने, त्यही चल्ती चलनमा अब चिया सिया खाइन्छ, बसिन्छ। गाईबस्तु केही पनि पालेको छैन, त्यसै बस्ने हो, राम्रै छ।
दिउँसोको समय चाहिँ के गरी बित्छ त हजुरबुवाको?
दिउँसोको अब त्यसै कोही अब कहिले कता गइन्छ, कहिले कता गइन्छ, कहिले जन्तर मलामी, यसै गरेर बितिन्छ। दिउँसो घाम छ, घरै बसिन्छ।
हजुर। हजुरबुवा 77 वर्ष पुग्नुभयो, दाह्री कपाल त सबै फुलेछ है?
फुल्यो, फुल्यो हजुर।
केही रोग बिमार लागेको छ कि लागेको छैन?
रोग बिमार त बिचबिचमा लाग्छ, अब मान्छे हो।
हजुर।
अब लाग्छ, तैपनि त्यति साह्रो गलेको छैन, ठिकै छ, खानपिनमा ठिकै छ।
हजुरबा अलिकति बाल्यकाल सम्बन्धी कुराकानी गरौँ होइन, बाल्यकाल चाहिँ कहाँ बिताउनु भयो नि?
बाल्यकालमा चाहिँ मेरो गुल्मीमा जो बित्यो,
हजुर,
14-15 वर्षसम्म। त्यहाँबाट आसामतिर लागेँ, आसामतिर लागेको पनि 15 वर्ष लागेँ।
हजुर।
त्यहाँबाट उतै पनि अथवा दुःख कष्ट यताउता अनपढ मान्छे नाना बेखाना काम गरियो।
हजुर।
घर सम्झेर अब चाँडा घर आउने जाने गरियो, 30 वर्ष जस्तो इन्डिया बसेँ। 12 सालबाट हिँड्न लागेको, 42 सालमा घर आएँ, त्यहाँदेखि गएको छैन।
गुल्मीको चाहिँ कुन ठाउँमा बिताउनु भयो नि बाल्यकाल?
गुल्मी झुर्मा भन्ने ठाउँ तुराङ गाविस हो।
ए हजुर,
हामीलाई गैराका सापकोटा भन्छन्। हजुरबालाई घनश्याम नाम हो हजुरबाको, बुवाको खेमानन्द हो। हामी पनि दुई भाइ थियौँ, कान्छो भाइ उहीँ छ, म एक्लै आएको यहाँ।
तपाईँ जति बेला छ सात वर्षको आठ नौ वर्षको त्यो जान्ने सुन्ने बुझ्ने होइन त्यो खेलेर खाने उमेर हुन्छ नि, त्यो बेलाको दिनचर्या चाहिँ कसरी बिताउनु हुन्थ्यो अलिकति बताइदिनुहोस् न।
त्यो बेलामा अब स्कुल थिएन गाउँमा,
हजुर,
अब टाढा स्कुल थिए, अब टाढा पठाएर पढ्ने, अब आफ्नो घरको आर्थिकले साथ दिएन,
हजुर,
त्यही घरै बस्ने, त्यही चण्डी अर्गला चण्डी अर्गला किलक
हजुर
यिनै अलिअलि एक दुई अध्ययन वेद पनि पढेको हो। अहिले त्यो सम्झना छैन, धेरै वर्ष भयो बिस्तारिसक्यो।
हजुरबुवाका साथी सङ्गीहरू चाहिँ कतिका थिए त?
साथी सङ्गी थिए, कोही अङ्कल पर्ने, कोही दाजु थिए, कोही भाइ थिए, खेलिन्थ्यो बसिन्थ्यो, खेतमा जाने आउने गरिन्थ्यो। त्यस्तै हो पाहाडको, अब दुध मही घिउ कहिले कहिले मह पनि खानु पाइन्थ्यो, त्यस्तै हो, त्यसरी बिताइन्थ्यो।
भनेपछि गाईबस्तु पनि पाल्नु
पालिन्थ्यो।
अनि त्यो साथीभाइहरूसँग यसो खेल्दाखेरि रमाइलो गर्दाखेरि चाहिँ के खेल्नुहुन्थ्यो, कसरी चाहिँ साथीभाइ बिचमा रमाइलो गर्नुहुन्थ्यो?
हामी डन्डी बियो खेल्थ्यौँ, गिरी खेल्थ्यौँ त्यति बेला चलन,
हजुर,
अब कोदो काटेपछि बारी खाली हुन्थे, गिरी खेल्ने चलन थियो।
त्यो गिरी भने चाहिँ के हो?
गिरी भने एउटा डल्लो भगुन्डो काठको काटेर भगुन्डाले हान्ने, यता बाजी खेल्ने, उता घानमा हाले आफूले जित्ने, यता परे आफूले हार्ने गरिन्थ्यो।
हजुर हजुर, ती पहिला पहिला सँगै खेलेका साथीभाइहरू चाहिँ आजभोलि छन् कि छैनन् त?
अहिले धेरै कम्ती छन्, एक दुईजना मात्रै हुनुहुन्छ, अरू सबै बित्नसक्नुभयो।
अहिले त हजुरबुवा जीवनको उत्तरार्धमा हुनुहुन्छ होइन, 77 वर्ष पुगे भनेर भन्नुभयो। अहिले चाहिँ यो जीवनको उत्तरार्धमा ती बाल्यकालका दिनहरू सम्झिँदाखेरि होइन, त्यो खाइ खेले हुर्केका दिनहरू सम्झिँदाखेरि कस्तो लाग्छ नि हजुरबुवा? अहिले
अचम्मै लाग्छ। अब बुटोल आएर नुन लिएर जानु पर्थ्यो, बुवाले आएर बुटोल आएर नुन लिएर जानुहुन्थ्यो, सात दिन आठ दिन कहिले नौ दिन पनि लाग्थ्यो।
हजुर,
बुवा आउनुहुन्छ अरे भनेर हामी बिचमा जान्थ्यौँ, बुवालाई लिन सघाउने भन्ने कुरा हुन्थ्यो।
हजुर,
आउँदा दिन चाहिँ अब गएर अलिअलि हल्का बनाएर आउने घर, खुसी लाग्थ्यो। अब गोडी मिर्ची ल्याइदिनुहुन्थ्यो बुवाले,
किन त्यो गाउँमा चाहिँ दोकानहरू सामानहरू किन्नको लागि केही पसलहरू थिएनन्?
पसल थिएर नुन लिन बुटोल चाहिँ आउनु पर्थ्यो, त्यस कारणले पनि हो।
तपाईँ पनि आउनुभयो कि कहिले काहीँ?
म पनि दुई तिनचोटि आएँ, नुन लिएर मैले पनि गएकै हो।
हजुर,
धेरै मैले बोकिनँ, दुई तिनचोटि आएँ, त्यहाँबाट आसामतिर लागेँ सिद्धि।
बटौलीमा आउँदाखेरि चाहिँ के गाडी घोडा चल्थ्यो कि हिँडेर आउनुहुन्थ्यो?
हिँडेर आइन्थ्यो, बुटोलसम्म हिँडेर आइन्थ्यो घरबाट।
कति दिन लाग्थ्यो नि हजुरबा?
आउँदाखेरि तिन दिन लाग्थ्यो, जाँदाखेरि एक दिन त्यहाँ बसेर अब आराम गर्ने, अर्को दिन भारीसारी मिलाउने, केही सम्झेका सुर्ती तमाखुहरू यिनीहरू किन्ने, जिरा मसला मट्टी तेल किन्ने, त्यहाँबाट फर्केर जाँदाखेरि अब आठ दिन नौ दिनको दिन पुगिन्थ्यो।
अनि त्यो आउँदाखेरि चाहिँ अहिले जुन बाटो आजभोलिको बाटो छ नि, त्यही बाटो भएर आउनुहुन्थ्यो कि पहिला अर्कै बाटो थियो, के थियो?
पहिला अर्कै बाटो थियो।
कताबाट आउनुहुन्थ्यो तपाईँहरू आउँदाखेरि?
अब घरबाट उल्ली खोला भन्ने ठाउँमा आइन्थ्यो, उल्ली खोलाबाट टाट्यौँ, टाट्यौँबाट कटाउँछे, त्यहाँबाट ताल खोला झर्दै रिँडी, रिँडीबाट फेरि अर्गली हुँदै यता हारथोक निस्केर बुटोल झरिन्थ्यो, यो दोभानमा झरेर आइन्थ्यो मरेकको बाटो।
त्यो बाटोघाटोमा चाहिँ बस्नु पर्दाखेरि होटलहरूको सुविधा थियो कि कसरी बस्नुहुन्थ्यो?
होटलमा होइन, कोही अब खेत हिउँदा आइन्थ्यो के अरे,
हजुर,
खेत आउँदी अब कहीँ छाप्रो हाल्ने कहिले कहिले जाडोमा, कुरुङ खोला भएर आउँदाखेरि बिचबिचमा छाप्रा हाल्ने, त्यहाँ इल्टा पखाल्ने, खाना पकाउने, दाउरा खोल्ने, अब तितौरा मसेपराका अब सिन्की पकाएर खाएर हिँडिन्थ्यो।
ए, भनेको चाहिँ खानेकुराहरू पनि आफै बोकेरै ल्याउनु हुन्थ्यो?
बोकेर हिँड्यो।
अनि त्यो बाटोमा खुल्ला ठाउँमा त्यसरी बस्दाखेरि डर लाग्थेन?
डर अब सबै साथीहरूको माझमा बसिन्थ्यो, वरिपरि गरा बसे पनि सबै जम्मा हुन्थ्यो, हामीसँग खालि अलिकति घिउ लिएर आयो भने पैसा लिएर जाँदाखेरि त्यो डोका पिना राखिन्थ्यो खुज्रा पैसा, नोटको चलन थिएन, डोका पिना राख्ने, त्यसमाथि नुन राख्ने, त्यसमा मरि तरिसरी राख्ने, र डोको काटेर लान्थ्यो गाह्रै पर्थ्यो, त्यो डोकाको सिरान गरेर सुतिन्थ्यो।
अनि त्यो चाहिँ कहिलेकाहीँ घिउहरू बोकेर जाँदाखेरि पैसा पनि हुन्थ्यो साथमा होइन, अथवा त्यो सामान लिएर फर्केर जाँदाखेरि बटौलीबाट त्यो बाटोमा यसो चोरहरू लाग्ने डाकाहरू लाग्ने त्यस्तो हुन्थ्यो कि हुन्थेन?
ढाक्रीसित पछि लाउनु हुन्थ्यो, लाउरीसित भने पछि लाग्थे, लाउरीले पैसा लिएर आएको हुन्छ भन्थे, तर ढाक्रेसित त्यति मान्छे पछि लाउँदैन थिए।
तपाईँले त्यस्तो चाहिँ थाहा पाउनु भएन?
भएन, मैले लाउरे चाहिँ बिचबिचमा मारेको पनि थाहा छ। भौराला भन्ने ठाउँमा एउटा लाउरे मारिएको हो, माथि त्यो अर्गलदेखि माथि त्यो लगुवाबाट होलतिर वनमा एउटा लाउरे मारेका हुन् आफ्नै भरियाले, त्यसरी मारेको अरू थाहा
छ। बाहिर गोले होइन, आफ्नै भरियाले,
आफ्नै भरियाले उसैको भारी बोकेर आएको। अब यो लाउरी उता पिसाब गर्न गएछ अरे, त्यहाँ भारी बेसी आएर भरियाले हानेछ अरे, त्यहाँबाट यसलाई लुटेर लान पाइन्छ भने, तर पछाडि पक्रियो के भयो त्यो थाहा भएन।
अनि गाउँमा चाहिँ आम्दानीको स्रोत के थियो त? त्यो पैसा चाहिँ कसरी जुटाउनु हुन्थ्यो?
आम्दानीको स्रोत त कसैको खेतीबारी अलि बढ्ता हुन्थ्यो भने अनाज बेच्थे, अरू भैँसी पाल्ने, भैँसी बेच्ने, कसैलाई कोल दिन्थ्यो भैँसीले, कसैलाई दिँदैन थिए, भैँसी पालेर पनि लैन भैँसी पनि मर्ने, बकेर्न भैँसी पनि मर्ने, हाम्रा चाहिँ भैँसी चाहिँ मरेर धेरै ऋण 1200-1300 ऋण लाएर म आसामतिर लगाएको।
त्यो बेला कसरी पर्थ्यो र भैँसी किन्दाखेरि चाहिँ कसरी पाइन्थ्यो? त्यो दुध गोरसहरू घिउहरू बेच्दाखेरि कसरी बेच्नुहुन्थ्यो?
घिउ त अब 2 रुपियाँ मानु मैले जाने,
हजुर,
2 रुपियाँ मानु घिउ बेचेर बटोल ल्याएर त्यो ठुलो टिनमा घिउ भरेर ल्याउँदाखेरि जम्मा 40 रुपियाँ पर्थ्यो। गाउँघरमा बेच्दाखेरि 2 रुपियाँ पर्थ्यो। त्यो घिउ बेचेर कहिले ऋण तिरिने त्यो सम्भवै थिएन।
1200-1300 ऋण लगाइसके
लगाइसक्यो। त्यसैले म महामारी आत्तिएर छटपटिएर आसाम गएँ एकैचोटि।
अनि आसाममा चाहिँ कतिको पैसा कमाउनु भयो त?
के कति कमा, पढा लेखा नभएको मान्छे त त्यही कसैको गाई गोठमा काम गर्ने, कसैले बङ्गाली आसामीका घरमा काम गर्ने, त्यस्तै उहाँ चाहिँ भन्न हामी नेपालीलाई बोलाउँदाखेरि कान्छा इधर आऊ उधर आऊ भन्थे, भन्दा भन्दै आसामी भाषा पनि जानियो, बङ्गाली कुरा पनि जानियो, उनीहरूसित भिजेर हिँडियो, उहाँको साथीहरू पनि भए धेरै वर्ष हुँदाखेरि, त्यहाँबाट गाडीमा काममा लागेँ, खलासी काम गरेँ, त्यहाँ ड्राइभर पनि भए।
कति जति कमाइ हुन्थ्यो सरदर महिनामा चाहिँ आसाममा काम गर्दाखेरि?
महिनामा हुँदाखेरि धेरै भएको 200 रुपियाँ
महिनामा,
नत्र 150 रुपियाँमा 120 रुपियाँमा पनि गाडी चलाएँ मैले कार, नत्र घर बसेर काम गर्दाखेरि त 25-30 रुपियाँमा भाडा मान्नु पर्थ्यो, अरू उपाय थिएन।
तपाईँ जुन ऋण लगाएर जानुभएको थियो जाने बेलामा, त्यो तिर्न चाहिँ कति समय लाग्यो त?
लाग्यो अब अलि दिन, अब गएर पनि कसैले पैसा खुरुखुरु दिन्थे, कसैले महिना मरेर पैसा माग्दाखेरि पनि दिँदैन थिए, छोडेर हिँड्नु पर्थ्यो। अब त्यस्तै थियो, समस्या हो। अब बाहिर देशमा जाँदाखेरि आफ्नो केही चल्दैन, अर्को भाषा, अर्को देश, त्यस्तै निमुखा भएर बस्नुपर्ने अर्का देशमा।
भनेपछि 12-15 वर्ष जति त्यहाँ बस्नुभयो?
बस्यो 30 वर्षको टाइम मैले इन्डियामा, मैले युपी, यता बनारसतिर, मद्रास, केरला, आन्ध्र प्रदेश, उडिसा, मध्य प्रदेश, कलकत्ता, बम्बई, आसाम 12 जिल्ला घुमेको छु। अब गर्दै जाँदाखेरि ठुलो छोरो लन्डन गएपछि लन्डन पनि एकपल्ट पुगेँ, लन्डनको ठाउँ पनि देखेर आइयो।
अनि त्यो आसाममा सुन्दाखेरि गाडी चलाएँ भनेर भन्नुभयो, लाइसेन्स चाहिँ कहाँ बनाउनु भयो? यहीँ बनाउनु भयो क्या?
आसाममा बनाएँ, आसामी मान्छेसित कहाँको मान्छे हो भनेर, नेपाली हो भनेर, नेपालीले पनि लाइसेन्स दिन्थे त्यहाँ, कोही रिस्क लिएर कसको गाडी चलाउने हो, कसको गाडीमा काम गर्ने हो, उनको मार्फत अब उनीहरूले पनि जिम्मेवारी भएर यो मान्छे ठिक छ लाइसेन्स देऊ भन्थे। लाइसेन्स लिएर म बम्बई, दिल्ली, आगरा, कानपुर सबै घुमेको छु।
त्यो सिक्दाखेरि चाहिँ कहाँ सिक्नुभयो? इन्डियामै सिक्नुभयो?
इन्डियामा सिकेँ, बसमा खलासी काम गरेँ, त्यहीँ खलासी काम गर्दा गर्दै ड्राइभरसित मिलमिलाप गरेर सिकेको।
अनि नेपाल फर्केपछि चाहिँ दिनचर्या कस्तो रह्यो त?
नेपाल फर्केँ, अब नेपाल फर्काउँदाखेरि अब 42 सालमा घर आएँ, दुलैलाबाट सन्च भएन, रोगी भइन्, ठुली छोरी अब 14-15 वर्षकी भइन्, अब बाबु चाहिँ 10 वर्षको थियो, अब यिनी छोराछोरी छोडेर म विदेश जान हुन्न, अब यहीँको जग्गा गोरकार गर्ने, यहीँ अब जीवन बिताउने सोच गर्ने, यतै बसेर छोरीलाई बिहा गरिदिने, ठुली छोरीलाई, रूपकोटमा
हजुर
दुलैलाई अब दबाई पानी गर्दाखेरि कहिले बुटोल ल्याउने कहिले गोरखपुर ल्याउने लाने गर्दाखेरि अब त्यस्तै हो।
त्यो विवाह चाहिँ आसामबाट फर्केपछि गर्नुभयो कि आसाम जाँदैमा गर्नुभएको थियो?
आसामबाट फर्केर बाबुआमाको पहिलाको ऋण तिरेर मैले बिहा गरेको
भनेको त्यही गुल्मीको झुर्ममै गर्नुभयो।
आपचौरमा बिहा गरेँ झुर्माबाट।
त्यो बेला विवाह गर्दाखेरि कसरी गर्नुभयो नि, कस्तो थियो चलन? धुमधामसँग गर्नुभयो कि सामान्य रूपले?
धुमधाम होइन, साधारण बिहा गरियो। हाम्रो ससुराली पनि अब राम्रा परिवार हुनुहुन्थ्यो, उहाँले अब ससुरा बित्नुभयो बर्माड आएर, आर्थिक अलि साथ थिएन, ठिकै साधारण बिहा गरेको।
अहिले हजुरआमा त सँगै हुनुहुन्छ?
सँगै छन्
हजुरबा। अहिले त चाहिँ बसाइको हिसाबले यो भरतपुर महानगरपालिका वडा नम्बर 4 बैगुण्ठा पथमा चाहिँ बसिरहनु भएको छ होइन? त्यहाँको बसाइ चाहिँ के भएर चाहिँ यता बसाइ सरेर आउनु पर्छ?
उहाँको चाहिँ अब के भयो, दुःख धेरै भयो। अब छोराले एसएलसी पास गर्यो भने दिल्लीतिर लाग्ने, छोरीलाई एसएलसी पढायो भने अब बिहा गर्न आइहाल्ने, आफूलाई त दोकान नामलाई छोडेन कसै गरी पनि भएन। अब छोराले पनि अलिअलि दिल्लीबाट कमाउनु थाल्यो, एक जग्गा घरबारी बेचेँ, त्यहाँबाट बुवा अब पाहाडतिर नथप्नु होला, सानो सानो घडेरी किनेर भए पनि मधेसतिर सर्ने हो भन्ने सल्लाह भयो भाउ छोराको। चिताउन आएँ, हाम्रो सालो बाबु थिए यहीँ, यहीँ आएर म एउटा घडेरी किनिदेऊ भने घडेरी किनेर बसेको।
कति सालमा आउनुभयो नि यता?
55 सालमा आएको, 2,25,000 एक कट्ठा घडेरी किनेर यहीँ बसोबास गरेको।
त्यो बेला त अलिक सस्तो रहेछ।
यो भैँसी किने, भैँसी पालेँ, जसरी पनि तलमाथि गर्न परेन, बुटा चर्न परेन, घाँस काट्न पर्ने, कहिले पनि यसले छोड्ने भएन भनेर बरु भैँसी पाल्ने, दुध बेचेर निर्वाह गर्छु भनेर आएको।
अनि त्यो पहाडतिरको चाहिँ बेच्नुभयो कि यतिकै छोडेर आउनुभयो?
अरू जग्गा पनि बेचेको मैले,
त्यही पहाडको बेचेको पैसाले चाहिँ यता किन्नको लागि सजिलो भयो।
हजुर।
अनि जस्तो यहाँको बसाइ चाहिँ, तपाईँ त पहाडमा धेरै वर्ष बस्नुभयो क्यारे होइन, त्यो बसाइका हिसाबले पहाडतिरको बसाइ ठिक लागेको छ कि हजुरबालाई यताको बसाइ ठिक लागेको छ त?
अब हावा पानी आफ्नो दाजुभाइ इष्टमित्र त्यो सम्झाउँदाखेरि त पहाड ठिकै थियो,
हजुर,
खानापिना पनि उहाँको खानपिन अहिले सम्झाउँदाखेरि उही ठिक रहेछ भन्ने भयो, तर सुख चाहिँ यहाँ छ।
सुविधाका हिसाबले, सुख सुविधाका हिसाबले अहिले चाहिँ यतैको ठिकै लाग्छ।
भए पनि नजिक अस्पताल,
हजुर,
जान पाइयो, अब अस्पतालमा फोन गरे पनि गाडी लिन आउँछ, यहाँ पनि केही साधन भेटिन्छ, गइन्छ।
हजुरबाले पहाडतिर छोडेको त झन्डै झन्डै 20 वर्ष पुग्यो अरे होइन?
20 वर्ष पुग्यो।
यो बिचमा चाहिँ यसो जाने आउने गर्नु भएको छ कि गर्नु भएको छैन?
गरिरहेको छु म। 80 वर्ष चैत जहाँ पनि गएँ, वैशाखमा पनि गएँ, दिदीको 84 थियो, भाइले यज्ञ गरेको थियो, घिर्त धारा यताउता, त्यही भएर निम्ता पनि जाँदैछु आउँदैछु।
अहिले जाँदाखेरि त गाडीमा जानुभयो होइन? तपाईँहरू सानो सुँदाखेरि बटौली आउँदाखेरि हिँडेर आउनुहुन्थ्यो, 5-6 दिन लाग्थ्यो होइन? त्यो तपाईँ सानो सुँदाखेरिको तपाईँको गाउँठाउँ त्यो क्षेत्र होइन, अहिले चाहिँ तपाईँ जीवनको बुढेसकालमा त्यहाँ जाँदाखेरिको अवस्था के फरक पाउनु भएको छ नि हजुरको त्यहाँ?
हजुर, गाडी त घरै दैलो, हामी जहाँ बसेको थियो दैलोमा गाडी जान्छन्।
हजुर।
भए पनि दुःख त जसरी पनि पाहाडमा दुःखै हुन्छ, बर्खा लागेपछि बाटोघाट बाटोघाट भत्किन्छन्, के कोही जग्गा गाडीबाट बर्लेर हिँड्नुपर्छ, हिलोमा धुलोमा अझै पनि त्यति सक्षम भएको छैन अझै।
पहिला पैदल हिँड्नु पर्थ्यो, अहिले गाडी घोडा पुगिया छ, तर चाहिँ गाह्रो त अहिले पनि गाह्रै छ। तपाईँलाई लाग्थ्यो हजुरबा त्यो बेला चाहिँ हाम्रै जीवनको बुढेसकालमा हाम्रो गाउँठाउँमा यसरी गाडी मोटर चल्ला, बाटोघाटो आउला, बिजुली आउला होइन भन्ने सोच्नु भएको थियो तपाईँको बाल्यकालमा?
कहिले पनि सोचिएन, ठुलै भएर पनि हाम्रो यो सोचाइ थिएन। बुटोलमा अब बाटो खन्न थाल्यो, पालपा ल्यायो पहिला, पालपाल जाने भएर गाडी भन्दाखेरि त्यहाँ बम पड्काउँदाखेरि हामी वारिपारि हिँड्थ्यौँ, आसामबाट आउँदाखेरि त्यहाँ बम पड्किरहेको, पाल्पा गाडी आयो हरियो भने पाल्पासम्म आउनु थालियो, त्यहाँबाट कुरुङ खोलाबाट फेरि पाल्पा हिँडियो, पाल्पाबाट बुटो लाउनु परेन नुन लिन आउँदाखेरि,
पछि पाल्पा आउन लाउनुभयो।
हजुर
हजुरबा, अलिकति पढाइ लेखाइ सम्बन्धी कुराकानी गरौँ होइन, अघि नै भन्नुभयो क्या अरे पढाएको छैन मैले भनेर, किन त्यो बेला पढ्ने अवसर जुरेन कि त्यो घरको परिस्थितिले गर्दाखेरि चाहिँ पढ्न पाउनु भएन कि के भयो?
पढ्न त सुविधै थिएन, त्यही पढ्ने भनेको चिठी तम्सुक लेख्ने, कोही कसैले पैसा लगाउँछ भने अब दिन परे पनि आफ्नो हिसाब राख्न सक्ने कर्मकाण्डको चलन थियो, त्यही मात्रै हो। अब अलि इङ्ग्लिस पढ्न त अब कि पाल्पै आउनुपर्ने, कि तङ्गुवा जानुपर्ने, कि भुटोल आउनुपर्ने, त्यो सुविधा नभएर नपढेको।
तपाईँहरू बसिरहेको ठाउँमा चाहिँ त्यो स्कुलहरू बोर्डिङहरू थिएनन्? त्यो बेला
थिएन। त्यही नानीहरूलाई पढ्नलाई गाह्रो भयो। हाम्रो गाउँमा स्कुल भएनन्, कोही हाम्रो बालकहरू पनि आउँछ जान्थे, कोही यता पिपलबाट आउँथे, कोही मजुवा जान्थे पढ्न। हाम्रो गाउँको केटाहरूले केही छाप्रो पनि भएन भनेर त्यहाँ थाहा पाना झोरमामा स्कुल बनाऊ भनेर मैले कुरो राखेर त्यहाँ स्कुल पनि भयो। लगानी त सबैको लायो, तर पहिला कुरो राखेको मैले हो।
त्यो बेला चाहिँ तपाईँले चाहिँ पढ्न पाउनु भएन, त्यो बेला गाउँमा स्कुलहरू थिएनन् होइन? जस्तो पढाउन चाहने, लेखाउन चाहने परिवारहरूले त चाहिँ आफ्नो छोराछोरी बाहिर लगेर पनि पढाउँथ्यो होला। तम्गासमा भन्नुभयो अघि, पाल्पामा भन्नुभयो, बटौलीमा थियो भनेर भन्नुभयो। अरू चाहिँ यसो गाउँको कोही पढ्न जाँदाखेरि हामी पनि पढ्न जान पाए हुन्थ्यो, केही कुरा सिक्न पाए हुन्थ्यो भन्ने जस्तो लाग्थ्यो कि लाग्थेन तपाईँहरूलाई?
लाग्थ्यो गरी लाग्न त अब गाउँका कोही पनि थिएनन् कि टाढामा पढ्न जाने। हाम्रो गाउँमा बसेका दाजुभाइको कसैको क्षमता थिएन काठमाडौँ राखेर पढाउने, तङ्गास पढाउने। एउटा भाइ थियो, अब वामिटौसारसम्म आउने जाने गर्थ्यो, त्यसले पनि धेरै पढ्न सकेन।
भनेको त्यो बेलाको समय परिस्थिति सबै त्यस्तै थियो। अहिले हजुरबुवाको नाति नातिनाले त पढ्नु भएको छ?
नाति नातिनाले पढ्या छन्। नातिनी अब छोरीतिरका चारवटा छोराछोरीले एसएलसीदेखि माथि जो छन् बिए पास गरेका छन्। चारवटै पास भए माइली छोरीको छोराले पनि अहिले एसएलसी दियो, डिस्टिङसन ल्यायो। हाम्रो कान्छी छोरीले पनि डिग्री पढी छन्। छोरा दुई भाइले एसएलसी पढे, एउटी छोरीलाई एसएलसी पढाइयो, ठुली छोरीले पढ्न पाएनन्।
हजुरबुवाले चाहिँ त्यो बेला पढ्ने अवसर पाउनु भएन होइन? अहिले चाहिँ छोरा बुहारी नाति नातिनाहरूले चाहिँ पढ्नु भएको छ। तपाईँले चाहिँ आफ्नो जीवनमा पढ्न नपाए पनि छोरा बुहारी नाति नातिनाहरूले चाहिँ नि पढेर लेखेर के बन्दै हुन्थ्यो, कस्तो बन्दै हुन्थ्यो भन्ने लागेको छ त?
मैले चाहिँ बन्ने कुरा त धन कमाउन पनि सबैलाई रहर छ, तर मान्छे चाहिँ मैले के चाहन्छु भने मान्छे असल भइदिए हुन्थ्यो भन्छु।
पढेर चाहिँ असल मान्छे भइदिए हुन्थ्यो भन्ने छ,
सज्जन भइदिए हुन्थ्यो भन्ने ठान्दछु मैले।
हजुरबा, तपाईँसँग यसरी यो जीवन भोगाईको बारेमा कुराकानी गर्दै गर्दाखेरि यति बेला यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तमाम श्रोता आफन्त, यहाँको छोरा बुहारी, नाति नातिना, इष्टमित्र आफन्तहरूले चाहिँ सुनिरहनु भएको छ। यसरी रेडियो सुनेर बस्नुहुने यहाँको नाति नातिना, छोरा बुहारी, इष्टमित्र आफन्तहरूलाई चाहिँ तपाईँले के शुभकामना, के सन्देश दिन चाहनुहुन्छ नि?
मैले सबैलाई शुभकामना दिन्छु। मेरो शत्रु भन्ने कुरा छैनन् खास गरिकन, शत्रु आफैबाट कमाउने हो। तर मेरा चाहिँ यहाँ इष्टमित्र कोही बाबुलुङका, कोही गुल्मीका, जताका भए पनि स्याङ्जाका मान्छेहरू सबै सङ्गत भयो। अहिले गोर्खाका यहीँ हुनुहुन्छ, 75 जिल्लाका यी मान्छेसित प्रायः जस्तो चिनजाना भयो, सबै मित्र हुनुहुन्छ, सबैलाई शुभकामना दिन्छु मैले।
तपाईँले बाल्यकाल बिताउनु भयो, वैवाहिक जीवन बित्यो होइन, अहिले जीवनको उत्तरार्धमा आफ्ना जीवनका बुढेसकालका दिनहरू बिताइरहनु भएको छ। समग्र तपाईँको जीवन भोगाईलाई पछाडि फर्केर हेर्दाखेरि त्यो बाल्यकाल, त्यो वैवाहिक जीवन, अहिलेको चाहिँ नि यो समय होइन, सबैलाई हेर्दाखेरि तपाईँको भोगाईमा, तपाईँको बुझाइमा यो जीवन भन्या के रहेछ हजुरबा?
यो एउटा जीवन भन्ने कुरा त बाउने पानी जस्तै लाग्छ मलाई। अब हिजो भएको कुरा आज पाइँदैन, बगिरहेको छ, चलिरहेको छ, यो जीवन यस्तै हो।
अहिले 77 वर्ष पुग्नुभयो होइन, छोरा बुहारी नाति नातिनाहरूसँग बस्नु भएको छ। यो उमेर भनेको चाहिँ छोरा बुहारी नाति नातिनाहरूको स्याहार सुसार, माया ममता रेखदेखमा चाहिँ बस्ने दिनहरू आए, अब होइन, अब गर्न सक्ने दिन गए। अहिलेको अवस्थामा चाहिँ छोरा बुहारी नाति नातिनाहरूले चाहिँ घर परिवारहरूले चाहिँ राम्रै स्याहार सुसार, माया ममता गरिरहनु भएको छ?
एकदम राम्रो गरे हैन मलाई। मलाई यो खानुपर्छ, यसरी बस्नुपर्छ, यो घाममा नडुल्नुहोस्, यसरी नजानुहोस्, जनता मलामा जाँदाखेरि पनि ख्याल गर्नुहोस्, जनता जाँदाखेरि पनि आफ्नै नजिकको मान्छेले त गाडीमा बसालेर लिएर जान्छन्, अब त्यसै बसमा झुँडिएर यताउता गर्ने तपाईँको उमेर छैन, घर बस्नु भन्छन्, चिसो तातो सबै ख्याल गरे हुन्, मैले माया पाएको छु।
अब आउने दिनहरू अझै सहज तरिकाले बिताउनको लागि छोरा बुहारी नाति नातिनाहरूले के गर्दै हुन्थ्यो, कस्तो गर्दै हुन्थ्यो भन्ने लागेको छ त?
छोरा बुहारीले चाहिँ कसैबाट आक्षेप नआओस्, कसैबाट गल्ती काम नगरून् यिनले, राम्रै गरेर राम्रै काम, नाम दाम कम्ती कमाए पनि नाम नबिगारून् भन्ने ठान्दछु मैले।
हजुर बुवा, अब हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ होइन, यो कुराकानीलाई यति टुङ्ग्याउनु पर्छ। अन्त्यमा हजुरबुवालाई केही भन्न मन लागेको कुरा, भनौँ भनौँ लागेको तर बिर्सेको छुटेको त्यस्तो कुरा केही छ कि?
अहिले खास गरिकन केही पनि छैन बाबु, तपाईँलाई देखेर मलाई साह्रै माया लाग्यो।
हजुर,
आफन्त पनि हुनुहुने रहेछ, अब हाम्रो दाजुभाइका भान्जा भएर मलाई खुसी लाग्यो। यहाँ बाबु आउनुहुन्छ अरे, यस्तो पत्रकार गर्नुहुन्छ अरे भन्ने थाहा पाएर मैले तपाईँलाई खोजिरहेको थिएँ, अचानक भेट भयो, लगाउन यसो दुई चार कुरा गरौँ भन्ने मलाई रहर थियो, खुसी लाग्यो मलाई, एकदम राम्रो छ।
हुन्छ हजुरबुवा, कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो, कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। यहाँको आगामी जीवन अझै सहज तरिकाले बितोस्, सुखमय तरिकाले बितोस्, यहाँको भावी सहज र सुखमय जीवनका लागि मेरो तर्फबाट यहाँलाई धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
नमस्ते, नमस्कार।
हुन्छ हजुरबुवा, हस्
ल, नमस्कार।
आजको कार्यक्रम पाका पुस्तामा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 वैकुण्ठ पथ पारिजात मार्ग चितवनमा बस्नुहुने 77 वर्षीय हजुरबुबा लीलाराम सापकोटासँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्यौँ। हजुरबुबा लीलाराम सापकोटासँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम पाका पुस्ताको निर्धारित समय यहीँ सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी राजेन्द्रलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको सोमबार ठिक यसै समयमा एकजना हजुरबुबा हजुरआमासँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट प्रविधिका राजेन्द्रसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।